पिछले सबक से ही हम देख रहे हैं तबसरा गज़वाए उहद पर, जिसमें हमने ये देखा कि आप सल्लल्लाहु अलैहि वसल्लम की शहादत की अफवाह फैल गई थी, जिसकी वजह से मुसलमानों में एक बहुत इज़तराब बेचैनी की कैफियत हो गई, और उनको किस तरह से अल्लाह ताला ने इस चीज के ऊपर तैयार किया कि जिंदगी और मौत किसी भी इंसान के साथ लगी हुई है, इसकी वजह से इस पे डिपेंड करके कोई भी अपना दीन ना छोड़ दे। अगर अपना दीन छोड़ेगा तो फिर वो अपना ही नुकसान करेगा, अल्लाह का कोई नुकसान नहीं। ये दीन तो वो है जिस पे अल्लाह के शुक्र गुजार होना चाहिए, अल्लाह ताला शुक्र गुजारों को जजा देगा। और ये दो दफा बात आई है कि अल्लाह ताला सयजज़िल्लाहु शाकिरीन और सनजज़िश्शाकिरीन। हम सुबह में भी जब उठते हैं तो हम दुआ करते हैं ना अल्लाह ताला से, एक यानी जो सुबह शाम के अज़कार हैं उनमें हम कहते हैं अल्लाहुम्मा मा असबह बी मिन निअमतिन औ बी अहद मिन खल्किका फमिनका वहदक ला शरीक लक फलक अलहम्दु वलक शुक्र। इतनी प्यारी ये दुआ है, इसमें इतना शुक्र है कि अल्लाह मैं सुबह के वक्त मेरे ऊपर जो भी या तेरी किसी मखलूक में से किसी पे जो भी नेमतें हुई हैं वो तेरी तरफ से ही हैं। वहदक ला शरीक लक, अल्लाह तू ये अकेला है, तेरा कोई शरीक नहीं है। फलक अलहमद वलक शुक्र, तेरे लिए सारी तारीफ है और सारा शुक्र तेरे लिए। शुक्र गुजारी की तौफीक मिल जाना भी अल्लाह ताला की तरफ से एक बड़ी नेमत है कि इंसान शुक्र करने वाला हो जाए, उसको नेमतें याद रहें, उसको अल्लाह ताला के एहसानात याद रहें। पिछले दिनों मेरे ये अंगूठे में इन्फेक्शन हो गया था राइट हैंड के, तो पूरा अंगूठा यानी काम करने के काबिल नहीं था। अब मैंने उस वक्त रियलाइज किया कि अल्लाह इस नेमत की तरफ शायद मैंने कभी तवज्जो ना की हो कि अंगूठा कितनी बड़ी नेमत है, कि इंसान अपना उसका पूरा हाथ सही है, सारी उंगलियां सही हैं, लेकिन आपका एक अंगूठा नहीं काम कर रहा ना, आप ना कोई चीज पकड़ सकते हैं। आप देखें ना, कोई चीज पकड़ेंगे तो कोई काम करेंगे ना, पेंसिल भी पकड़नी है तो लिखेंगे, बर्तन पकड़ेंगे तो धोएंगे, खाने में चम्मच चलाएंगे तो पकड़ेंगे तो चलाएंगे, कपड़े पहनने हैं तो कपड़े को भी पकड़ना पड़ेगा। अंगूठे के बगैर कोई चीज पकड़ी ही नहीं जा सकती, इन दो उंगलियों में चाहे आप कितना भी पकड़ने की कोशिश करें उस तरह से नहीं पकड़ी जाती। तो अल्हम्दुलिल्लाह अल्लाह ताला ने उसके जरिए भी मुझे ये एक सबक बताया कि ये भी कितनी बड़ी नेमत है जिस पे शायद तुमने ना गौर किया हो। बस ये दुआ है कि अल्लाह ताला नेमतों की शुक्रगुजारी भी हमें उस वक्त में देना जिस वक्त नेमत मौजूद हो, अल्लाह ना करे कि नेमत छिन जाए तो फिर उसकी कदरदानी आए। तो इस्लाम बहुत बड़ी नेमत है, बहुत बड़ी नेमत है, ये सिर्फ अल्फाज की बात नहीं है। इस नेमत का शायद हम उस तरह रियलाइज नहीं करते, और हम इसको बोलते हैं कि भाई इस्लाम एक नेमत है, हाँ भाई ईमान बड़ी नेमत है, हिदायत बड़ी नेमत है, चलो ये एक डायलॉग हमें आता है, हम बोल देते हैं। लेकिन शायद अगर आप कभी कंपैरिजन करके देखें एक उस इंसान के जिसके पास इस्लाम की इस दीन की नेमत नहीं है और जिसके पास ये नेमत है, दोनों बहुत बहुत डिफरेंट हैं, उनकी जिंदगियां बहुत डिफरेंट हैं। तो शुक्र गुजारी इस पे होनी चाहिए कि अल्लाह ने हमें ये नेमत दी है। फिर हमने देखा नबियों के साथ देने वाले कैसे वो लोग हुआ करते थे ना, और उनकी दुआएं कैसी होती थी, तो ये दुआएं हमें भी मांगनी चाहिए, क्योंकि साबित कदमी हमें भी चाहिए, हमें भी मगफरत चाहिए। और कोई भी बड़े बड़े काम करके, चाहे वो देखे इन लोगों ने तो नबियों के साथ दिए, उनके साथ मिलके लड़े, फिर भी ना मुतजलजल हुए और ना ही उनके अंदर कोई तकब्बुर आया कि हम तो बड़े बड़े काम कर रहे हैं, हमने तो कितनी बड़ी नेकी कर दी है। फिर अल्लाह ताला ने हमें गाइड किया कि कभी भी काफरों की बातों को गौर से सुनना और उनके ऊपर चलना ये मत करना, वरना तुम्हारा दीन ही चला जाएगा, तुमसे कुछ नहीं रहेगा तुम्हारे पास। फिर हमें पता चला कि जो उहद में भी शिकस्त हुई तो बताया गया कि अल्लाह ने तो तुम्हारी मदद की थी, मगर क्या वजह हुई उस शिकस्त की वो बताई गई है, और क्यों ایسے حالات آتے ہیں وہ بتائے گئے، لیکن اللہ مومنوں کو چھوڑتا نہیں ہے. ان کے اوپر کس طرح اللہ تعالیٰ نے ایک اونگ بھیج دی جس سے وہ ان کو تھوڑی دیر کے لیے آرام مل گیا، اور ایک گروہ بے چین ہی رہا. وہ تو یہ سوچ رہے تھے آج ہم نے بچنا نہیں ہے، بس کوئی قیمت ہو بس ہم بچ جائیں کسی طرح. یہ منافقانہ رویے ہوتے ہیں. اور پھر آپ ایسے لوگوں کی پھر دیکھتے بھی ہیں کہ ان کی باتیں کیسی ہوتی ہیں، وہ بھی ہمیں بتائی گئی. اس میں میں نے آپ کو بتایا تھا آپ صلی اللہ علیہ وسلم کی جب وفات ہوئی تھی تو حضرت ابوبکر صدیق نے یہ فرمایا تھا کہ آپ کے اوپر دو موتیں کبھی اور کبھی جمع نہیں ہوں گی، یعنی جو آپ کو موت آ گئی ہے بس وہی ہے، اب اس کے بعد نہیں آپ کو موت آنی. تو شاید کچھ لوگوں کو یہ بات سمجھ میں نہیں آئی، تو بس اس کا مطلب یہ کہ یعنی جو موت آنی تھی وہ ایک ہی موت ہے، اس کے بعد کوئی اور موت کی تکلیف سے آپ نہیں گزریں گے. ٹھیک ہے، تو آج کی بھی آیات کنٹینیویشن ہے اسی کی، انہی باتوں کی جو عہد کے اوپر تبصرہ ہے. دیکھیں اللہ تعالیٰ نے نہ صرف یہ کہ ایک تسلی دی ہے مسلمانوں کو، بلکہ ان کی تربیت بھی کی ہے، ان کو ٹرین بھی کیا ہے، بیچ بیچ میں ان کو ہدایت کی باتیں بھی بتائی گئی ہیں، پھر ان کو ان کی غلطیوں کی نشاندہی بھی کی گئی ہے تاکہ وہ اپنی اصلاح کر لیں. تو آج کے رکوع میں ہم دیکھیں گے انشاءاللہ تعالیٰ کہ کون سی چیزیں ہیں جو ہمیں نہیں بولنی ہوتی، نہیں کہنی ہوتی. آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے کن مقاصد کے لیے دنیا میں بھیجا، آپ صلی اللہ علیہ وسلم کا اخلاق کیسا تھا، اور شہداء کے جو مقام اور مرتبے ہیں وہ کیسے ہیں. تو دیکھتے ہیں آیت نمبر 156 سے، یا ایہا الذین آمنوا، اے ایمان والو. تاکید ایمان والوں کو کی گئی ہے کہ اللہ تعالیٰ کی باتوں کو سننے میں ایمان والا بہت بہت چست ہوتا ہے، بہت اللہ تعالیٰ کی بات کو غور سے سنتا ہے کہ میرے رب نے کیا فرمایا. وہ ایمان جو لے کر آیا اللہ پہ، تو ایمان والے کی یہ صفت ہوتی ہے. ہم بھی ایمان والے ہیں، جب یا ایہا الذین آمنوا آئے تو ہم نے غور سے سننا ہے کہ اچھا اللہ تعالیٰ نے کوئی بات کہی ہوگی کسی چیز کا. آپ دیکھیں گے آگے یا تو حکم دیا گیا ہوگا یا کسی بات سے منع کیا ہو گیا ہو. تو جب یا ایہا الذین آمنوا آئے آپ نے الرٹ ہو جانا، آپ نے کہنا کہ اچھا پھر کیا کیا بات مجھے بتائی جا رہی ہے. ایمان کہہ کے اور تمام ایمان والوں کو مخاطب کیا گیا، اور یہاں پر کسی بات سے منع کیا گیا، اور وہ کیا بات ہے؟ لا تکونوا کالذین کفروا، نہ تم ہو جاؤ ان لوگوں کی طرح جنہوں نے کفر کیا. ان کی طرح نہ ہو جانا کہ کیا کرتے ہیں وہ، کس چیز سے منع کیا جا رہا ہے، کون سی کافروں کی مشابہت سے منع کیا جا رہا ہے. ویسے تو کافروں کی مشابہت ویسے ہی نہیں کرنی چاہیے. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو جس قوم کی بھی مشابہت کرتا ہوگا وہ اسی میں سے ہوگا. تو ہم دیکھ لیں کہ ہم کس کس کی مشابہت کرتے ہیں، ہندوؤں کی، کرسچنز کی، کن کی مشابہت کرتے ہیں، غیر مسلموں کی. ان کی بہت ہمیں شوق ہے ان کے جیسے بولنے کا، ان کے جیسے پہننے کا، ان کے جیسے دکھنے کا، ان کے جیسے اٹھنے بیٹھنے کا، ان کے جیسے معاملات کرنے کا. جب سارا کچھ ہی ان کے جیسا ہی ہے تو پھر انہی سے اٹھائے جائیں گے. اور اگر مومنانہ کیریکٹر ہے، مومنانہ بول چال ہے، مومن کی بول چال میں اور کیریکٹر میں اور دکھنے میں اور طریقوں میں نا بڑا ہی فرق ہے، بڑا فرق ہے. اس کی زبان سے جو الفاظ نکلتے ہیں ان میں اور دوسرے کے الفاظ میں فرق ہے. ہم بعض دفعہ جب یہ حدیث سنتے ہیں نا کہ ان سے مشابہت نہیں کرنی، تو ہمارے ذہن میں صرف کپڑے آتے ہیں کہ کپڑے ان کے جیسے نہیں پہننے، یا ان کے فیسٹیولز کی طرح کہ ہم نے نہیں کرنے، ہم نے نہیں کرسمس منانی، یا ہم نے نہیں یہ کرنی. وہ بھی ٹھیک ہے، مگر یہ صرف مشابہت کپڑوں میں نہیں ہے، رسم و رواج میں نہیں ہے، بول چال میں بھی ہے جس سے منع کیا گیا. اور یہاں پہ ایسی ہی باتیں جو کہ کافر منہ سے ادا کرتے ہیں ان سے منع کیا جا رہا ہے. تو باتوں میں بھی مشابہت نہیں کرنی، جس قسم کے الفاظ وہ کہتے ہیں آج تو مطلب جیسے جو وہ بول رہے ہوتے ہیں گندے الفاظ، بغیر سوچے سمجھے ہم بھی زبانوں سے وہی نکالتے ہیں، وہی گالیاں، وہی جب سٹریس میں ہوں تو اسی قسم کے الفاظ. میں اب یہاں پہ بولوں گی نہیں کہ کیا الفاظ ہیں، آپ سب کو پتہ ہے جب انسان جھنجھلاتا ہے या अचानक कोई चीज आ जाती तो मुंह से क्या निकलता है, वही जो वो कहते हैं इन्ना लिल्ला उसके मुंह से निकलेगा जो मोमिन है। मोमिन में और इनमें फर्क है ना, तो मोमिनाना जिंदगी गुजारे, ईमान वाले के मुंह से वो वाली चीजें नहीं निकलती जो उनके मुंह से निकलती, उनके मुंह से गंदी बात निकलती है, ईमान वाले के मुंह से इन्ना लिल्ला निकलता। ठीक है, तो हमें आज तक ऐसी तरबियतें अनफॉर्चुनेटली मिली नहीं है, ना स्कूलों में बताया गया, ना उस तरह से माँ बाप ने बताया कि क्या कहना है जब कोई मुश्किल एकदम आ जाए, जब एकदम कोई गाड़ी के आगे आ गया है, जब एकदम कोई ऐसा हादसा हुआ है तो क्या मुंह से बोलना है, या जब कोई काम करने लगना है तो क्या बोलना है, जब अच्छी चीज देखनी है तो वाओ नहीं कहना बल्कि कहना है सुभान अल्लाह, जब अच्छी चीज कोई मिले तो तब क्या कहना है, और तब डांस नहीं शुरू कर लेना जब, तब अल्हम्दुलिल्लाह बोलना है। तो मतलब मोमिन के ना एक तरीका बोलने का भी डिफरेंट होता है। तो यहाँ पे एक बातों का ही बताया गया कि बोल में भी मोमिनाना कैरेक्टर होना चाहिए तुम्हारा, काफरों की तरह मत बनो। क्या करते थे वो, وقالوا لإخوانهم انہوں نے کہا اپنے بھائیوں سے اذا ضربوا في الارض جب وہ چلے زمین میں، جب ان کے بھائی زمین میں کہیں جاتے تھے یعنی سفر کو ان کے بھائی کرتے تھے، بھائی کون، یہ ضروری نہیں کہ سکے بھائی بتایا جا رہا ہے، مطلب ہے سکے بھی ہو سکتے ہیں، اپنے قبیلے کے بھی ہو سکتے ہیں، برادری کے بھی، رشتہ دار بھی، ویسے بھی جن کے ساتھ تعلقات، کوئی تجارت کے ہیں، کچھ ان کے بھائی بند جس کو کہتے ہیں، ہمارے بھائی بند ہیں، تو ان کا کہتے تھے جب بھی وہ سفر کرتے تھے، او کانو غزن، یا وہ کوئی جنگ میں لڑنے کے لیے لڑنے والے ہوتے تھے، تو کیا کہتے تھے، ان کی باتیں کیا ہوتی تھی، کہ اگر وہ فوت ہو گئے سفر میں، کوئی ایکسیڈنٹ ہو گیا یا لڑنے میں کہیں مر گئے، تو وہ کہتے تھے لو کانا عندنا ما ماتوا وما قتلوا، اگر ہمارے پاس ہوتے نا تو نہ مرتے اور نہ قتل کیے جاتے۔ یہ خاص طور پہ احد کے تناظر میں اس بات کو دیکھیے، وہ ویسے بھی ایسے کرتے تھے، مگر یہاں پہ کفرو کس کو کہا گیا، یہودی اور تو کوئی بھی ایسے نہیں تھے وہاں پہ، یہودی تھے مدینہ میں، مشرکین مکہ تو نہیں تھے، کون ہے یہ جو بات کہنے والی ہیں، یہ منافقین نے کہا تھا، اور ان کو کہا گیا الذین کفروا، کیوں منافقوں کو کیوں کہا گیا، وہ تو ظاہراً تو اسلام ہی لائے بھی تھے نا، ظاہراً تو انہوں نے کلمہ پڑھا ہوا تھا، نمازیں بھی پڑھتے تھے اور کہیں کہیں جنگوں میں بھی شامل ہو جاتے تھے، تو کیوں کہا گیا، اس لیے کہ دل سے تو کافر تھے نا، منہ کے بولوں کو اللہ تعالیٰ اس وقت تک ایکسیپٹ نہیں کرتا جب تک دل نہ ساتھ ہو، یہ منہ کے بولوں سے ہم انسانوں کو تو دھوکے دے سکتے ہیں، ہم مسلمان ہیں یا ہم ایسے ہیں یا ہم بڑے نیک ہیں، اللہ نے بولوں پہ تھوڑی جانا ہے کہ کون کتنے زیادہ ڈائلوگ بول سکتا ہے، اللہ تعالیٰ نے تو دیکھنا ہے دل کیسے ہیں۔ تو ان کی چونکہ منافقین کے دل کافر تھے، زبانیں اسلام کا دعویٰ کرتی تھی، تو ان کو کافر کہا گیا یہاں پہ، تو ان کافروں کی طرح نہ ہو جانا، یعنی انہوں نے کیا کیا تھا، یہ منافقین نے کیا کہا تھا کہ جب آپ دیکھیں نا، میں نے آپ کو بتایا تھا کہ احد میں سمجھ لیں 70 جب شہید ہو گئے صحابہ کرام، تو گھر گھر آلموسٹ صفے ماتم بچھ گیا، کسی کا کوئی بھائی ہے، کسی کا بیٹا ہے، کسی کا شوہر ہے، کسی کا باپ ہے، کسی کا کوئی ہے، تو آپس میں تو سارے رشتہ دار ہی تھے، ان میں جب ظاہر ہے اتنی اموات ہوئی، تو جب سب لوگ بیٹھتے ہیں تو منافقین نے کیا کہا، انہوں نے کہا، وہ ویسے بھی یہ کہا کرتے تھے، اور اس وقت تو کافروں کی تو یہ باتیں ہوتی تھیں، ایمان والے کی نہیں ہوتی، مگر دیکھ لیں جو منافق ہے وہ پھر کتنا اللہ کے اوپر اس کا بھروسہ ہوتا ہے، وہ کہنے لگے کہ وہ تو اگر ہمارے پاس ہوتے نا تو نہ مرتے تو نہ قتل کیے جاتے، اگر وہ نہ جاتے، یعنی دیکھیں اب یعنی ہمارے پاس ہوتے مطلب کیا کہ وہ نہ جاتے، وہ اس میں شامل نہ ہوتے، تو پھر کیا ہوتا، وہ قتل بھی نہ ہوتے اور وہ مرتے بھی نہ، یعنی گویا ایسے لگتا ہے کہ زندگی اور موت انہوں نے اپنے ہاتھ میں سمجھی ہوئی تھی، کہ ہمارے پاس ہونے سے موت نہیں آنی تھی ان کو، لِيَجْعَلَ اللَّهُ ذَلِكَ حَسْرَةً فِي قُلُوبِهِمْ، تاکہ کر دے اللہ اس کو حسرت کا باعث ان کے دلوں میں، تاکہ اللہ اس کو حسرت بنا دے، وہ حسرت ہی کرتے رہیں، وہ اسی طرح کہہ کہہ کے کڑتے رہیں، کیونکہ جب تک انسان ایسی باتیں کرتا رہتا ہے اس کو چین نہیں آتا۔ حسرت کیا ہوتی ہے؟ حسرت میں تین چیزیں ہوتی ہیں، آپ لکھ لیں، غم، پچھتاوا اور بے بسی۔ یعنی انسان غمگین بھی ہوتا ہے، اس کے اندر ایک بے بسی بھی فیل ہو رہتی ہے، اور اس کو ایک ندامت بھی ہوتی ہے، پچھتاوا بھی ہوتا ہے، اس سے مل کے حسرت بنتی ہے۔ تو اللہ تعالیٰ اس طرح سے پھر جب ایسی باتیں بولتے ہیں تو اللہ حسرت پیدا کر دیتا ہے، کہ یہ کہتے رہتے ہیں ہائے کاش یہ نہ ہوتا، ہائے اگر ایسا نہ ہوتا، ہائے۔ ہم اپنی زندگیوں میں بھی دیکھیں، لاسٹ ٹائم جب بھی آپ کسی کی بھی تعزیت کے لیے گئے ہوں، کسی کی بھی فوتگی پہ گئے ہوں گے، تو وہاں پہ آپ نے کبھی نوٹس کیا، خاص طور پہ حادثاتی موت یا بیماری سے کسی کی موت آئی ہو، تو لوگ کیا کہتے ہیں؟ عام طور پہ کیا باتیں ہوتی ہیں؟ اگر ایسے نہ ہوتا، وہ اگر ہمارے گھر نہ آتے ہیں تو ہمیں یہ بیماری نہ لگتی، تو یہ فوت نہ ہوتا، اگر یہ وہاں نہ جاتا، ہائے کاش میں روک لیتی، ہائے کاش یہ اس کو میں گاڑی نہ دیتی، ہائے کاش کسی طرح کوئی ایسا ہو جاتا، میں اس کو یہ چیز لانے کو نہ کہتی، یہ باہر نکلا، اگر یہ باہر نہ جاتا تو یہ نہ ہوتا۔ یہ جو عقیدہ ہے نا، یہ ایسا خیال کرنا، یہ اصل میں انسان کے لیے شیطان کا دروازہ کھول دیتا۔ کیونکہ حدیث میں بھی آتا ہے کہ اگر تمہیں کوئی مصیبت پہنچے تو یہ مت کہو میں اگر یہ کر لیتا تو یہ ہو جاتا، کاش میں یہ کر لیتا، بلکہ کہو قدر اللہ ما شاء فعل، اللہ کی تقدیر تھی یہ، اللہ نے تقدیر میں لکھا ہوا تھا، ما شاء فعل، جو اس نے چاہا کر دیا۔ یا آپ نے یہاں پہ رکنا ہے تو ما شاء فعل، جو اس نے چاہا ہو گیا، بس یہ کلمہ ہم نے یاد کرنا ہے۔ کیا ہے کلمہ؟ قدر اللہ ما شاء فعل، اللہ تعالی نے ایسے ہی لکھا ہوا تھا۔ اور اس میں بڑی حکمت ہے یہ کہتے ہیں، کیونکہ جتنا انسان کہے گا نا ہائے کاش ایسے نہ ہوتا، ہائے کاش یہ نہ ہوتا، ہائے ہم اس اسپتال میں نہ لے کے جاتے، ہائے کاش یہ ڈاکٹر نہ ملتا، ہائے کاش فلانا ڈاکٹر آ جاتا، اگر میں اس ملک میں نہ آتی، اگر یہ نہ ہوتا، اگر ہونا، تو کیا ہوگا بتائیں؟ حسرتیں حسرتیں اور حسرتیں، اور ایسے لوگ پھر اس حسرت سے نکل ہی نہیں پاتے، وہ ڈپریشن میں رہتے ہیں۔ بعض دفعہ لوگ مجھے کہتے ہیں کہ جی فلاں ہے، اس کا کوئی فوت ہو گیا اور وہ ڈپریشن سے نہیں نکل پا رہے، وہ ابھی تک اس غم سے ہی نہیں نکل پا رہی، وہ ابھی تک ان کو صبر نہیں آ رہا۔ اس لیے نہیں آ رہا کہ حسرتیں بہت ہوتی ہیں۔ جب انسان کہتے نا اللہ نے تقدیر میں ایسا ہی لکھا تھا اور ایسا ہی ہونا تھا، ایسے نہیں ہے کہ کوئی ایکسیڈنٹ ہوا تو وہ فوت ہوا، ایسے نہیں کہ کوئی بیماری لگی تو وہ فوت ہوئی۔ الٹ کر لیں اس کو، اصل میں یہ ہے کہ موت آنی تھی اس لیے ایکسیڈنٹ ہوا، موت آنی تھی اس لیے اس کو بیماری لگی، موت آنی تھی اس لیے وہ وہاں گیا۔ ہم نے پہلے بھی پڑھا ہے نا کہ جہاں پہ انسان کی موت لکھی ہوتی وہ اس جگہ پر خود چل کے چلا جاتا ہے۔ تو کسی کے جنگ میں جانے سے موت نہیں آ جانی، کسی کے کسی گاڑی میں یا جہاز میں بیٹھنے سے موت نہیں آ جانی، لوگ روز بیٹھتے ہیں، مگر جن کی لکھی بھی اللہ نے وہ اس وقت وہاں بیٹھ جائیں گے، جہاں پہ پہنچنا ہے وہ اس جگہ پہ پہنچ جائے گا۔ جو وقت اللہ نے مقرر کیا وہ کسی کے ٹالے سے ٹال نہیں سکتا، نہ کوئی جادو کر کے آپ کو مار سکتا ہے، آپ کی موت لکھی تھی اس لیے اس نے جادو کر دی، موت لکھی تھی اس لیے بیماری بھی لگ گئی، وہی بیماری اوروں کو لگتی ہے، کوئی اس سے سروائیو کر لے رہے ہوتے ہیں لوگ، بچ رہے ہوتے ہیں لوگ، یہی کیوں مرا؟ اس لیے کہ موت آنی تھی نا اس لیے بیماری لگی، موت آنی تھی اس لیے یہ حادثہ ہوا۔ تو تھوڑے سے اپنے نا ذہن، اپنی مائنڈ سیٹنگ صحیح کرنے کی ضرورت ہے۔ جب ہم دیکھتے ہیں نا کسی کو، مثلاً کسی کو کینسر ہو گیا تو بس آئے ہائے اب تو اس کینسر لگتا ہے کہ موت لے آئے گا، وہ تو کوئی طاقت نہیں رکھتا، یہی تو شرک کا دروازہ کھلتا ہے۔ یہی سے تو شیطان عقیدے میں خرابی ڈالتا کہ یہ چیز بھی موت دے سکتی ہے. نہیں, واللہ یحیی و یمیت, اللہ ہے جو زندہ کرتا ہے اور موت دیتا ہے. تو صاف بتا دیا گیا, کوئی چیز نہیں موت لا سکتی. اس عقیدے کو پختہ ہونا چاہیے ہمارے اندر, یہ یقین ہونا چاہیے ہمارے اندر, کوئی چیز نہیں موت لا سکتی. اور قدر اللہ کی یعنی تقدیر, اللہ نے جو لکھ دیا تقدیر میں, آپ کو پتا ہے تقدیر ہمارے ایمان میں سے, ایمانیات میں سے جو چھٹا ایمان ہے وہ تقدیر پہ ہے. اس کے بغیر ایمان نہیں ہے. اللہ پہ ایمان, رسولوں پہ ایمان, کتابوں پہ ایمان, فرشتوں پہ ایمان, آخرت کے دن پہ ایمان, اور چھٹا ایمان کیا ہے؟ تقدیر پہ ایمان. اس کی طرف تو شاید کبھی سوچا ہی نہیں ہوتا. پھر کیوں تقدیر کے فیصلوں سے انسان نالا رہتا ہے, ناراض ہوتا ہے, اور اس کے اوپر برا مانتا ہے, اور اس کو لگتا ہے اگر میں یہ کر لیتی تو یہ نہ ہوتا, اگر یہ ہو جاتا تو یہ نہ ہوتا. یعنی تو پھر تو آپ ہی خدا بن گئے نا, اگر میں یہ کرتی, یعنی کہ میرے اندر ہی اتنی پاور ہے. نہیں, ساری پاور اللہ کے پاس ہے. اگر مگر مت کرو. اگر مگر حسرتیں لاتا ہے, اگر مگر غم, بے بسی اور پچھتاوے لے کر آتا ہے. بلکہ جب انسان دیکھیں, جیسے حضرت علی نے فرمایا تھا کہ میں نے اپنے ارادوں کے ٹوٹنے سے اپنے رب کو پہچانا, یعنی جب میرا ارادہ ٹوٹتا ہے نا تو اس سے پتا چلتا ہے کوئی رب ہے نا. اور انسان پرفیکٹ پلاننگ کرتا ہے, پرفیکٹ وہ ہر چیز اپنی جگہ پہ, لیکن وہ ویسا نہیں ہوتا, کچھ اور ہی ہو جاتا ہے. تو پتا چلتا ہے ایک رب کی ذات ہے, کوئی اور ہے جو پاور ہے. میں پاورفل نہیں ہوں, میں بے بس ہوں, اور اللہ تعالیٰ کے پاس سارا زور ہے. تو اس لیے یہ حسرتیں کرتے رہنا اور اسی کے اوپر غم مناتے جانا, یہ کافرانہ سوچ ہے اور کافرانہ طریقہ ہے. اس سے منع کیا گیا ہے اور ہم نے اس سے منع ہونا ہے. کبھی آئندہ کسی کی ڈیتھ پہ یہ نہیں کہنا اگر مگر اور کاش. دیکھیں کافر ایسے کہتے نا تو بے چین رہتا ہے, مومن تقدیر پہ ایمان لے جاتا ہے, اس کو سکون ہے. اس لیے اس کو کہا گیا ٹھیک ہے 3 دن سوگ مناؤ, اس کے بعد نارمل ہو جاؤ. اس کے بعد نہیں کہ ہر سال آپ اس ڈیٹ پہ سوگ منانے بیٹھ جائیں, ہر سال اس مہینے میں آپ سوگ منائیں, یا آپ اب ہم مہینوں مہینوں سوگ ہی مناتے رہیں, یا اب آپ پہلی اور دوسری عید ہی نہ کریں کیونکہ آپ کا سوگ ہی چل رہا ہے. نہیں, کہا گیا 3 دن سوگ ہے, اس کے بعد نارمل روٹین پہ آؤ. ہاں رو سکتے ہیں, رونا کبھی بھی انسان کو آ سکتا ہے, ظاہر ہے یہ نیچرل بات ہے, اس سے منع بھی نہیں کیا گیا. کوئی جانی مالی نقصان کسی کا بھی کچھ ہوتا ہے تو غم تو ہوتا ہے, اور یہ فطری بات ہے. تو کچھ بھی سپر نیچرل نہیں آپ سے کوئی ایکسپیکٹ کیا گیا کہ آپ نے کبھی غم ہی نہیں, غمگین ہی نہیں ہونا, آپ کو کبھی غم ہونا ہی نہیں چاہیے, یا آپ کو رونا ہی نہیں آنا چاہیے. نہیں, رو سکتے ہیں, بلکہ آگے آئے گا نا فَلْيَضْحَكُوا قَلِيلًا وَلْيَبْكُوا كَثِيرًا, چاہیے کہ وہ ہنسیں کم اور روئیں زیادہ. یہ بات بات پہ ہنسنا کہیں تجھے برباد نہ کر دے, تنہائی کے لمحوں میں کبھی رو بھی لیا کر. رونا چاہیے کیونکہ رونے میں بھی انسان کا دل نرم ہوتا ہے. بہت زیادہ ہنسنا دل کو مردہ کر دیتا ہے, رونے سے دل زندہ ہوتا ہے. تو ویسے بھی اللہ کے آگے رونا چاہیے, غم پہ بھی کوئی رو سکتا ہے, مصیبت پہ بھی رو سکتا ہے, مگر پھر یہ ایسی حسرت نہ بن جائے کہ انسان کو جینے کی طرف آنے کا کچھ رہ ہی نہ جائے, اس کی زندگی ہی بس ختم ہو جائے, وہ نہیں ہونا چاہیے. تو کب موت کا وقت کب لکھ دیا جاتا ہے؟ جب انسان اپنی ماں کے پیٹ میں ہوتا ہے اس وقت تو لکھ دیا جاتا ہے. پھر اس کے بعد یہ کہنا اس چیز سے ہوا, وہ ہوا, اگر یہ نہ ہوتا, اگر وہ نہ ہوتا, کیسے آپ کہہ سکتے ہیں؟ وہ تو اس وقت ہی لکھ دیا گیا تھا. واللہ بما تعملون بصیر, اللہ تعالی جو بھی تم کرتے ہو وہ دیکھنے والا ہے. کون کیا کر رہا ہے, کس کے مرنے پہ کیا بولتا ہے, کیسے رہتا ہے, کیا اس کے ڈائیلاگ ہیں, اور وہ کس قسم کی एटीट्यूड किस किस्म का बिहेवियर दिखाता है, इसी में तो टेस्ट होता है ना। जिंदगी किसी अस्पताल में मिलती है ना, मौत किसी एक्सीडेंट से हो सकती है ना, जिंदगी किसी डॉक्टर के हाथ में है ना, मौत किसी बीमारी में है। ये सब मौत और जिंदगी अल्लाह के हाथ में है, ये किसी इंसान के हाथ में अल्लाह ने नहीं दिया। और तकदीर पर ईमान यही है, जिंदगी मौत सेहत बीमारी रिज्क ये सब अल्लाह ताला के फैसले हैं। तो लेकिन इसका मतलब ये नहीं कि अब इंसान कभी कोई अपने लिए इंतजाम ही ना करे, या कभी रिस्क के लिए हाथ ना हिलाए, या कभी नुकसान से बचने की कोशिश ना करे। नहीं, करना है, कभी अपने फायदे के लिए हाथ पैर ना हिलाए, फायदे के लिए भी कोशिश करनी है, मगर ये चीजें जो यहाँ पे बताई गई इनसे परहेज करना है और अपना ईमान पुख्ता करना है कि मैंने मुनाफिकों वाली बातें नहीं करनी। इससे अल्लाह ने मना कर दिया। देखिए यहाँ पे कौन मना कर रहा है आपको, ला तकूनु कल्लदीना कफर, मोमिनो तुमने नहीं ऐसे बनना जैसे हुआ। माँ बच्चे को समझाती है ना, बेटा आपने उन बच्चों की तरह नहीं बनना जैसे वो बच्चे बातें करते हैं, जैसे वो करते हैं। अल्लाह ताला की कितनी बड़ी शफकत और मेहरबानी, वो वाकई रऊफ रहीम है, उसकी कितनी बड़ी मेहरबानी कि वो ये भी सिखाता है कि देखो ऐसी बातें ना करो, कि ऐसी बातों का अल्लाह तो कोई नुकसान नहीं है, उसको क्या नुकसान है, आप बोलते रहे जो मर्जी बोलते रहे, उसको तो किसी के शिर्क से भी कोई नुकसान नहीं है, तो ये बातें उसको क्या नुकसान देंगी। लेकिन पता है नुकसान किसको है, इंसान को खुद होता है, क्योंकि आप कह के देखें ऐसी बातें, वो गम जो होगा वो इतना ज्यादा डीप हो जाएगा ना, हाय अगर काश ऐसे, हाय अगर ऐसे होता, हाय अगर मैं ये ना फैसला करती, आप देखें वो आपको बिठा के रख देगा, वो गम उठने नहीं देगा, फिर इंसान डिप्रेस रहेगा। तो इससे निकलना है, अल्लाह नहीं चाहता कि मोमिन डिप्रेशन में रहे और अपनी कीमती जिंदगी को गम में ही गुजार दे। 3 दिन तक अलाउड है तुम्हें, उसके बाद इससे निकलो, हसरतें मत करते रहो। ठीक है, कितना बड़ा सबक हमें बताया गया, ये अच्छी तरह समझ आ गई है बात सबको, अच्छी तरह समझ आ गई कि नहीं। अगर कभी हम में से किसी को भूल जाए तो एक दूसरे को हमने रिमाइंड कराना है कि देखा हमने वो आयत पढ़ी थी ना, तो हमने ये नहीं बोलना, हमने ये बोलना है कद्दर अल्लाह मा शाअ फाल। ठीक है, इंशाअल्लाह। और जब किसी फौदगी भी मजलिस में जाए तो वहां पे भी आपको पता है कि हर तरह के लोग आए होते हैं, जाहिर है जिनको नहीं भी दीन का इल्म होता है वो भी होते हैं, वहां पे भी कोई ये ऐसी बात करे तो आपने अमर बिल मारूफ नहीं अनिल मुनकर किया है, यही तो है कि हमने इस तरह से पढ़ा था और ऐसी ऐसी अल्लाह ताला ने उसे कुरान में मना किया है, तो हमने ये बातें नहीं करनी। ठीक है, तो हमने अमर बिल मारूफ नहीं अनिल मुनकर का पढ़ा था ना, तो अपने लिए सिर्फ नहीं ये चीज, बल्कि जाहिर है जिंदगी मौत हमारे साथ लगी भी है, तो ये भी चीजें चलेंगी, कई जगह पे आप जाएंगे वहां पे ऐसी बातें होंगी, तो ऐसी चीजों के ऊपर उनको बताना है कि ये अल्लाह की नाराजगी का बाइस बनता है, ये शिर्क का दरवाजा खोल देता है। इसका मतलब हमें गम भी होना तो सोच समझ के जुबान से बातें निकालनी है, ये नहीं है कि गम है तो जो मर्जी बोलते जाए आज सब बोलना जायज हो गया। हमारे यहाँ तो यही समझा जाता है ना कि भाई जो मर्जी बोलो, अब इस वक्त इसके ऊपर गम तारी है बस इसको बोलने दो। और इसी वजह से आप देखें ऐसी बातें कितनी कॉमन है, ये असल में बातें जुबान से इसलिए निकलती हैं कि बीच में ना अकीदे में मसला है, अकीदा में पुख्तगी अगर ये हो ना, वल्लाहु यहयी व युमीत, तो फिर जुबान से नहीं ऐसी बातें निकलेंगी। तो आप तो नहीं कहेंगे कि जी फलाने ने ये जादू कर दिया तो हाय फलाना मर गया, हाय फलाने ने ऐसे कर दिया तो ये हो गया, फलाने ऐसे किया, फिर तो इसका मतलब सारा लोगों के हाथों में और बीमारियों के हाथों में ही मौत है और एक्सीडेंट्स के हाथ में ही मौत है, फिर ये सारी चीजें ही हैं जो मौत देती हैं। अल्लाह ताला हमें इस तरह की बातें कहने से महफूज रखे। मोमिन का अकीदा जिंदगी और मौत के बारे में कितना डिफरेंट है, नफा और नुकसान के बारे में कितना डिफरेंट है। वला इन कुतिल तुम फी सबीलिल्लाहि औ मुत्तुम। अब देखें अल्लाह ताला किस तरह समझाता है ना, कुरान पाक जैसे इंसान को तसल्ली देता है ना, वैसे कोई और तसल्ली नहीं दे सकता, वैसे कोई और समझा नहीं सकता। लोग जितना मर्जी समझाएं इस तरह नहीं समझा सकते। अल्लाह ताला ने फरमाया अच्छा अगर तुम कहते ना हाय काश वो ना मरते, वो ना वो होते इसके, लेकिन ये सोचो वला इन कुतिल तुम फी सभी लिल्ला, अगर मारे गए तुम अल्लाह के रास्ते में, औ मुत तुम या मर गए लेकिन वो हो अल्लाह का रास्ता, ला मगफिरत मिन अल्लाह व रहमत। एक तरफ क्या है मगफिरत और अल्लाह की तरफ से और उसकी रहमत, ये एक तरफ लिख लें ठीक है, खैरुन बेहतर है, दूसरी तरफ लिखें मिम्मा यजमाउन उससे जो वो जमा कर रहे हैं। यानी एक तरफ एक साइड पे क्या है मगफिरत बख्शिश और रहमत, दूसरी साइड पे क्या है तो तराजू के समझ लें इमेजिन करें दो पलड़ी, दूसरी साइड पे क्या है जो कुछ भी वो जमा कर रहे हैं, मिम्मा यजमाउन हर चीज जो दुनिया की वो इकट्ठी कर सकते हैं। लोग क्या क्या जमा करते हैं, पैसा है, कपड़े हैं, जेवर है, जायदादें हैं, बैंक बैलेंस है, जूते हैं, क्या क्या जो भी चीजें लोग जमा करते हैं, गाड़ियों का कईयों को शौक होता है वो गाड़ियां जमा करते हैं, जो कुछ भी लोग जमा करते हैं वो एक तरफ, यानी जिंदा है कोई तो जाहिर है चीजें जमा करता है, ये एक तरफ, और एक अल्लाह के रास्ते में चला गया, चाहे वो कत्ल हुआ है जंग में किसी में या बिस्तर पे उसको मौत आ गई मगर था अल्लाह के रास्ते में, उसको क्या मिलता है मगफिरत और अल्लाह की रहमत। तो दूसरे पलड़े में वो डाल दो, तुम कहते हो हाय क्यों मर गया, हाय क्यों चला गया, हाय क्यों इस तरह हो गया, हालांकि उसको क्या मिल रहा है, क्या है, एक तरफ मगफिरत और रहमत, दूसरा जिंदा है और उसके पास क्या है दुनिया जहान उसने जमा की है, बेहतर कौन सा दोनों पलड़ों में से बेहतर कौन सा है, ये बेहतर है अल्लाह ताला ने बता दिया, इक्वल भी नहीं है, ये नहीं कोई बात नहीं फिक्र ना करो वो भी तुम्हारे बराबर ही है, नहीं वो जो कुछ उसको मिला है ना वो कहीं बेहतर है इससे, जिसने अगर पूरी दुनिया भी जमा कर ली है, सारी दुनिया के खजाने इसके पास आ गए तब भी जो कुछ उसको मिल चुका वो कहीं बेहतर है इस बंदे से जिसने सब कुछ जमा कर रखा है, कोई कंपैरिजन हो सकता है क्या? अल्लाह की मगफिरत उसकी बख्शिश किसी को मिल जाए कि अल्लाह बख्श दे, और उसकी रहमत क्या है, अल्लाह की रहमत ही जन्नत है, और अल्लाह की रहमत में जो कोई आ जाए ना तो उसकी तो रहमत का अदना सा दर्जा भी किसी को मिल जाए तो उसके तो दिन फिर गए। अल्लाह की रहमत बड़ी वसी है, उसकी रहमत के खजाने बहुत ज्यादा हैं, वो जर्रे बराबर भी किसी को रहमत दे दे तो उसके लिए तो सारी के सारी परेशानियां दूर हो गई। अल्लाह ताला फरमाते हैं तुम उसको समझते ये फेलियर है, आए मर गया बेचारा, आए कितना जवान था और देखो कैसे हुँ? लेकिन अगर वो अल्लाह, मौत बड़ी बात नहीं है, मौत हो आनी है, बात बड़ी क्या है यहाँ पे, फी सबीलिल्लाह ये है बड़ी चीज, इसको सर्कल करें और एक ब्रैकेट में करें ला मगफिरत मिन अल्लाह व रहमत, एक ब्रैकेट में करें मिम्मा यजमाउन, ये इन दोनों को कंपेयर किया जा रहा है यहाँ पे। और मौत किस तरह आई, फी सबीलिल्लाह अल्लाह के रास्ते में आई है। अल्लाह के रास्ते में कौन सी मौत होती है, जंग में अल्लाह की खातिर उसके दीन की सरबुलंदी के लिए लड़ना वो भी अल्लाह की खातिर है, और कौन सा अल्लाह की खातिर होता है, अल्लाह के रास्ते में इंसान को कैसे मौत आ सकती है, मसलन कोई हज पे गया उमरे पे गया वो किस लिए निकला, वो कोई अपने काम से तो नहीं निकला, अल्लाह के रास्ते में था ना, इस तरह कोई मस्जिद जा रहा था नमाज पढ़ने के लिए अल्लाह के रास्ते में निकला है ना, उसको अपना कोई जाती बिजनेस के लिए तो नहीं जा रहा। इसी तरह एक और चीज है जो अल्लाह के रास्ते में है, हदीस में आता है जो शख्स इल्म की तलब में निकलता है तो वो अल्लाह के रास्ते में शुमार होता है यहां तक कि वापस लौटा है। यानी अल्लाह के दीन का इल्म हासिल करने के लिए जो निकला वो भी अल्लाह के रास्ते में, उसको भी अगर कोई मार देता है या उसको मौत आ जाती है बिस्तर पे या उसको के साथ कोई हादसा हो जाता है, मगर वो अल्लाह के रास्ते में था ना, तो उसके लिए भी मग़फ़िरत और रहमत है। इसीलिए बाज़ उलमा ने ये कहा है कि ये भी शहादत का दर्जा है, जो इल्म की तलब के अंदर इंसान होता है उसको मौत आ जाए तो वो भी शहादत है, क्योंकि ये अल्लाह के रास्ते का काम है, चाहे वो फिर घर में ही मरे मगर उसने अपनी जिंदगी इस रास्ते में लगाई हुई थी। तो चाहे अगर जंग में लड़ रहा है तब भी, अगर जंग के बगैर है तब भी, ये मिल जाना किसी को मग़फ़िरत और रहमत, ये तो बहुत बड़ी चीज है उससे जिसको तुम सोचते हो कि बेहतरी किस्में थी अगर ये जिंदा रहता, बेहतरी किस्में थी अगर ये हमारे साथ होता। नहीं, उसको जो मिल गया है ना, ऐसे हदीस में आता है, बड़ी प्यारी हदीस है, बार बार इसमें मैं आपको बताऊंगी कि जब रूहों को अल्लाह ताला के यहाँ, जिन रूहों को अच्छे हालात मिल जाते हैं, यानी उनका वहां पे अंजाम अच्छा होता है ना, जिन रूहों का अल्लाह के पास, वो कभी वापस नहीं लौटना चाहती। यानी वो ये नहीं कहती रूहें क्या ये अल्लाह मेरे बच्चे छोटे छोटे, मैं जाके उनका देख लूं बस, मैं बस यही कहती हूँ। वो रू ये नहीं कहती, वही रू ये नहीं कहती हाय मेरे काम अभी बड़े पड़े हुए थे, अभी तो मेरी जवानी थी, हाय काश मैं एक दफा जाके अपनी जवानी तो जी लूं। कोई रू ये नहीं कहती हाय अभी तो मेरी शादी होनी थी, मेरे बड़े अरमान थे तो मैं एक दफा दुनिया में चली जाऊं, मेरी शादी तो मैं अपनी देख लूं। कोई रू नहीं ये कहती। सोचे, इमेजिन करें अपने उन प्यारों को जो ईमान पे दीन पे दुनिया से गए, हम अच्छा उनके लिए अल्लाह के यहाँ उम्मीद रखते हैं, उम्मीद रखते हैं, कंफर्म तो किसी का नहीं कहा जा सकता मगर उम्मीद रखते हैं कि उनके अच्छे अल्लाह के पास दर्जात होंगे, अच्छे मकाम होंगे, अच्छे हालात होंगे, तो वो यकीन जाने वो कभी नहीं लौटना चाहते। कोई चीज भी ऐसी नहीं है जो दुनिया की, कोई खुशी कोई नेमत दुनिया का कोई ऐसी लज्जत नहीं है जिसको पाने के लिए वो कभी चाहें कि हम वापस चले जाएं। इतना अच्छा उनको वहां पे मिलता है, नो कंपैरिजन, कोई कंपैरिजन नहीं है। ये चीज कितना हौसला दे देती है इंसान को। हाँ, मगर अच्छे हालात हो वहां पे, आने की कौन तमन्ना करेगा? काफिर, काफिर कहेगा हाय काश मैं दुनिया में चला जाऊं, हाय काश मैं एक दफा चला जाऊं तो मैं कोई नेक काम करूं। यहां पता है कौन कहेगा? अभी आपको बताऊंगी आप इंशाल्लाह। एक और पर्सन है जो कहेगा मैं दुनिया में जाऊं दोबारा। तो यहां से पता चला कि असल चीज जिसकी तरफ तवज्जो देनी चाहिए वो ये है कि मौत अल्लाह के रास्ते में आए, तब सब सब वो गम और दुख और सब दूर हो गए। लगे रहे अल्लाह के रास्ते में, लगे रहे अल्लाह के रास्ते में, इस रास्ते को नहीं छोड़ना। ठीक है, मौत फिर कहीं पे भी आ जाएगी, उससे फिर कोई फर्क नहीं पड़ता, हादसे में आए, बीमारी में आए, किसी में, अल्लाह के रास्ते में जो थे। सुभान अल्लाह। तो बाज लोग ये सोचते हैं कि नहीं, सिर्फ अगर सजदे में मौत आई है तो बस ये अच्छी है, सिर्फ अगर कुरान पढ़ते हुए आई है तो तब ये अच्छी है। हाँ ठीक है, बहुत अच्छी है वो, बहुत अच्छी है, लेकिन अगर इसके सिवा भी आ जाती है और कोई इंसान अल्लाह के रास्ते में लगा हुआ है ना, सारी जिंदगी वो लगा है और मौत भी उसको उसी उसी रास्ते में आती है, तो वो भी अच्छा अंजाम रखता है। आप सल्लल्लाहु अलैहि वसल्लम को मैदानी जंग में नहीं मौत आई, बिस्तर पे आई थी। देखिए अब सहाबा में से कितने सहाबा को हजरत खालिद बिन वलीद बिस्तर पे मौत आ रही है, लेकिन सारा वक्त अल्लाह के रास्ते में लगे हैं। तो जरूरी नहीं है कि इंसान कोई ऐसा ही काम कर रहा था तो फिर उसको मौत आए तो तभी अच्छी है, वरना बाकी सारी फेलियर है, ऐसी नहीं है बात। देखना यह कि आपकी जिंदगी किस चीज में गुजर रही है। आखिर वक्त में अच्छा काम करते हुए आप दुनिया से जाते हैं, बहुत अच्छी बात है, लेकिन जरूरी नहीं कि हर कोई ऐसे ही हो, हो सकता है कोई बिस्तर पे ही फौत हो जाए, हो सकता है किसी गाड़ी में, हो सकता है किसी जगह पे, किसी अस्पताल में, लेकिन उनकी जिंदगियां कैसी गुजर रही थी ये तवज्जो देने की बात है। जिंदगी अल्लाह के रास्ते में थी कि नहीं थी? अगर थी ना तो फिर कोई गम नहीं है, फिर उसको जब चला गया उसने, उसको तो कभी दिल भी नहीं करता कि इस वापिस इस कैद खाने में आए, उसका नहीं दिल करता यहां पे आने को दोबारा, वहां पे खुश है वो। ये जो हम कहते हैं ना कि वो रूहें आती हैं दुनिया में जी, रूहें आ गई, और वह ऐसी कोई बात नहीं, वो जो जुमेरातों को आती हैं घरों के चक्कर लगाती हैं, वो तो कहते हैं ये हदीस के मुताबिक वो तो दुनिया में ही नहीं कभी आना चाहता,